دیکھیے مدنی مذاکرہ, ماہ رمضان کی یہ برکتیں دیکھو لیے آیا, یہ دیکھو دو مرتبہ دن میں ہے دل پر کیف گئے چھایا. دیکھیے مدنی مذاکرہ.
الحمدللہ رب العالمین والصلاة والسلام على خاتم النبيين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. فرمانے آخری نبی صلی اللہ علیہ وآلہ وسلم, جس نے قرآن پاک پڑھا, رب تعالیٰ کی حمد کی, اور نبی صلی اللہ علیہ وآلہ وسلم پر درود شریف پڑھا, یہ اپنے رب سے مغفرت طلب کی, تو اس نے بھلائی اس کی جگہ سے تلاش کر لی. صلو علی الحبیب صلی اللہ علی محمد. 1447 ہجری کے رمضان الکریم کی 21ویں روزے کی عصر پڑھ کر عاشقان رمضان معتکفین عالمی مدنی مرکز فیضان مدینہ جمع ہیں. مدنی مذاکرے کا سلسلہ ہے, مدنی چینل پر لائیو ٹیلی کاسٹ کی ترکیب ہے. اب سوالات کیجیے, ہر سوال کا جواب بس ثواب یعنی درست دے پاؤں, یہ ضروری نہیں, ہو سکا تو عرض کرنے کی کوشش کی جائے گی. بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں, مجھے بھول ہونے کی صورت میں شکریہ کے ساتھ قبول کرتا پائیں گے. صلو علی الحبیب صلی اللہ علی محمد.
میرا نام سید عمار بخاری اور میں ضلع ناروا سے تعلق رکھتا ہوں. امیر اہل سنت سے میرا سوال یہ ہے کہ کیا معتکف اذان دے سکتا ہے؟
اذان کہنے کے لیے منارے پر جانا, جبکہ منارے پر جانے کے لیے باہر ہی سے راستہ ہو, اور اگر منارے کا راستہ اندر سے ہو تو غیر مؤذن بھی منارے پر جا سکتا ہے, مؤذن کی تخصیص نہیں. پہلے اذان منارے پہ دی جاتی تھی, تو اس لیے وہ کبھی اندر سے راستہ ہوتا ہوگا مسجد کے جانے کا اوپر, اور کبھی باہر سے. اگر اندر سے راستہ ہے تو غیر مؤذن بھی اس منارے پر اذان دینے کے لیے جا سکتا ہے, ورنہ یہ کہ مؤذن اگر معتکف ہو تو وہ تو جا سکتا ہے. اب تو خیر منارے پہ اذان تو دی نہیں جاتی, مسجد فنا مسجد سے اذان دی جاتی ہے, ہاں تو معتکف جا سکتا ہے. معتکف اذان دے سکتا ہے جبکہ مسجد سے باہر نہ جانا پڑے, اور مسجد کے اندر اذان نہیں دے سکتے, سنت نہیں ہے. سنت یہی ہے کہ مسجد سے باہر اذان دی جائے, تو امام کے عام طور پہ کمرے ہوتے ہیں روم جس میں ان ساؤنڈ وغیرہ ہوتا ہے, ساؤنڈ روم سے, تو وہ مسجد فنا مسجد میں ہوتے ہیں, عام طور پہ یہی ہوتا ہے. اگر بالفرض خارج مسجد ہے تو پھر معتکف وہاں اذان دینے نہیں جا سکتا. صلو علی الحبیب
صدقہ فطر پر ہمارے پاس کچھ سوالات ہیں. مدن چل کے ناظرین, آئیے ان سوالات کے ذریعے اہم معلومات حاصل کرتے ہیں.
پھر آپ سے سوال ہے کہ صدقہ فطر کب شروع ہوا؟
2 ہجری میں.
صدقہ فطر ادا کرنا واجب ہے؟
صاحب نصاب پر شرائط پائے جانے کی صورت میں واجب ہے. سنن ترمذی کی حدیث پاک میں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ایک شخص کو بھیجا کہ مکہ پاک کے کوچوں میں, گلیوں میں یہ اعلان کر دے کہ صدقہ فطر واجب ہے.
صدقہ فطر کسے کہتے ہیں؟
بعد رمضان نماز عید کی ادائیگی سے پہلے دیے جانے والے صدقہ واجبہ کو صدقہ فطر کہتے ہیں.
رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے صدقہ فطر کیوں مقرر فرمایا؟
تاکہ لغو و بیہودہ کلام سے روزے کی طہارت یعنی پاکی ہو جائے اور مساکین کے کھانے پینے کا انتظام ہو جائے. لغو و بیہودہ یعنی کہ فضول باتوں سے، فضولیات سے روزے کی پاکی ہو جائے، طہارت ہو جائے.
صدقہ فطر ادا نہ کرنے تک روزے کی کیا کیفیت رہتی ہے؟
حدیث پاک کے مطابق جب تک صدقہ فطر ادا نہ کیا جائے بندے کا روزہ آسمان و زمین کے درمیان معلق یعنی لٹکا ہوا رہتا ہے. اس سے مراد وہی ہے کہ جس پر واجب ہے اور ادا نہ کیا، جس پر واجب ہی نہیں ہے تو اس کے لیے یہ وعید نہیں ہے.
کس ٹائم پہ صدقہ فطر دینا واجب ہے؟
عید الفطر کے دن صبح صادق طلوع ہوتے ہی یعنی فجر کا وقت شروع ہوتے ہی صدقہ فطر ادا کرنا واجب ہو جاتا ہے، شرائط پوری ہوتی ہوں تو.
صدقہ فطر کس پر واجب ہے؟
صدقہ فطر ہر مسلمان آزاد مالی کے نصاب پر جس کا نصاب حاجت اصلیہ سے فارغ ہو، جو اہم ضروریات ہوتی ہیں اس سے فارغ ہو تو واجب ہوتا ہے.
کیا صاحب نصاب باپ کو اپنے نابالغ بچوں کی طرف سے صدقہ فطر نکالنا واجب ہے؟
جی ہاں، جبکہ وہ بچے خود صاحب نصاب نہ ہوں.
اگر نابالغ بچہ صاحب نصاب ہو تو اس پہ صدقہ فطر واجب ہے؟
جی ہاں.
اگر نابالغ بچہ صاحب نصاب ہو تو اس کے مال سے صدقہ فطر ادا کیا جا سکتا ہے؟
نابالغ اگر صاحب نصاب ہو تو اس پر صدقہ فطر واجب ہے، اس کا ولی یعنی اس کا سرپرست والد یا جو بھی اس کا سرپرست ہو اس کے مال سے فطرہ ادا کرے.
جو بچہ ماں کے پیٹ میں ہوتا ہے اس کی طرف سے صدقہ فطر ادا کرنا واجب ہے؟
جی نہیں.
صدقہ فطر ادا کرنے کے لیے روزہ رکھنا شرط ہے؟
جی نہیں.
صدقہ فطر کن لوگوں کو دے سکتے ہیں؟
جن کو زکوٰۃ دے سکتے ہیں انہیں فطرہ بھی دے سکتے ہیں.
صلو علی الحبیب
صلی اللہ علی محمد.
کیا مسافر پر بھی صدقہ فطر لازم ہے؟
جی ہاں.
یہ سوال آپ سے یہ کرنا چاہ رہے ہیں عدیل ہیں فیس بک لائیو پر، کہ افطار سے پہلے سو گئے اور چند گھنٹوں کے بعد آنکھ کھلی تو کیا روزہ قضا ہو گیا اور اس دن کے روزے کی قضا کرنی ہوگی؟
افطار کے بعد یعنی دیر سے آنکھ کھلی، نہیں روزہ قضا نہیں ہوا. اب جب بھی اٹھا روزہ افطار کر لے، بالفرض کسی نے ساری رات نہیں کھایا تب بھی روزہ تو وہ تو ہو چکا. اب وہ نماز مغرب عشاء اگر سونے میں گزری ہے تو ظاہر ہے وہ تو قضا ہوئی. عشاء تو صبح صادق تک اس کا وقت ہے، فجر کا وقت شروع ہونے تک اس کا وقت ہے. مغرب کا وقت عشاء کا وقت شروع ہو جائے گا تو یہ مغرب کا وقت ختم ہو گیا.
اگر کوئی شخص یوٹیوب کے ذریعے امیر سنت کا جو لائیو چل رہا ہے اس پر وسیم اس پر سوال آیا ہے، اگر کوئی شخص اعتکاف میں بیٹھا ہوا ہے کیا وہ اپنے گھر سے کھانا منگوا سکتا ہے؟
بالکل منگوا سکتا ہے.
اچھا، انہوں نے سوال یہ تھا کیا کوئی اپنا گھر سے کھانا لا سکتا ہے، تو کھانا لانے کے لیے اس کو گھر جانا پڑے گا؟
ہاں لا بھی سکتا ہے جب کوئی لانے والا نہ ہو
تو جائے.
ہاں
اپنے گھر جائے کھانا
لا کر مسجد میں کھائے.
ٹھیک. دوسرا سوال یہ ہے کہ ہم مسلمان جو بیرون ممالک خاص طور پر امریکہ میں رہتے ہیں عام طور پر مسجد سے اذان نہیں سن پاتے، جب نماز کا وقت ہوتا ہے تو موبائل کی کچھ ایپس میں مکمل اذان چلتی ہے، موبائل کے ذریعے اذان. اگر ہم اس ایپ میں چلنے والی اذان سن کر اسی طرح جواب دیتے جیسے مسجد کی اذان کا جواب دیا جاتا ہے تو کیا ہمیں اذان کا جواب دینے کا ثواب ملے گا؟
جواب وہ اذان لائیو ہوتی ہے؟
نہیں ریکارڈڈ.
ریکارڈ سن لی اور جواب دے دیا یوں
جیسے
دل کو منا لیا، یہ تو اذان، یہ تو وہ اذان ہی نہیں ہے نا جو مخصوص نماز کے لیے مخصوص وقت میں دی گئی.
میرا نام محمد ریاض عطاری ہے اور میں جامعۃ المدینہ سیالکوٹ سے یہاں فضان مدینہ اعتکاف کے لیے حاضر ہوا ہوں اور پیارے امیر علیہ سنت آپ کی بارگاہ میں یہ سوال ہے کہ اس وقت سوشل میڈیا پہ زیادہ گردش کر رہا ہے, کچھ کہہ رہے ہیں کہ جو روزہ ہے وہ مغرب کی اذان سے 30 منٹ بعد کھولنا ہے. پیارے امیر علیہ سنت آپ سے یہ سوال عرض ہے کہ کیا روزہ جو ہے ہم اذان کے 30 منٹ بعد کھول لیں, یا روزہ جو اذان کے جب مغرب کا وقت ہوتا ہے اس کے بعد فوراً ہم روزہ کھول دیں,
آدھے گھنٹے کے بعد کھولیں؟ یوں مطلب ہاں, طرح طرح کے کلپ تو چلے سر سوشل میڈیا والوں کو, کام مل گیا. اب تک یہ شروع سے اب تک لاکھوں کروڑوں علماء گزرے, بڑے بڑے مجتہدین, بڑے بڑے مجددین, سب غروب آفتاب پر روزہ کھولتے رہے. اب یہ سوشل میڈیا والوں نے پتہ نہیں کیا کیا نکال کر وہ اپنا قرآن شریف آیت پڑھیں گے. اب آیت پڑھ کر اس کا ہر عربی جاننے والا کوئی آیت کا ترجمہ اور تفسیر نہیں کر سکتا, یہ اپنا ترجمہ کریں گے پھر اپنی طرف سے, مطلب کہ اب تو حدیث کی بھی کوئی ضرورت نہیں ہے, یہ قرآن کہہ رہا ہے نا. تو یہ اس طرح کا مطلب یعنی کہ لوگ نکل پڑے اب تو آپ کسی کے اس میں نہ آئیں, بلکہ جو اب تک جو ہزاروں سال سے صدیوں سے جو شروع سے چل رہا صحابہ کرام کے دور سے کہ غروب آفتاب کے وقت وہ روزہ افطار کرنا ہے, غروب آفتاب کا یقین ہو جائے تو, اور حدیثیں یا بیان کی جاتی رہی ہیں وہ نکلو نہ حدیثیں.
قرآن مجید فرقان حمید میں ہی خود اللہ پاک نے یہ ارشاد فرمایا کہ کلو وشربو حتی یتبین لکم الخیط الابیض من الخیط الاسود من الفجر, کہ کھاؤ پیو یہاں تک کہ سفیدی کا ڈورا سیاہی کے ڈورے سے ظاہر ہو جائے, یعنی فجر کا وقت شروع ہو جائے. یہ خود ارشاد فرما دیا. پھر اس کے بعد یہ فرمایا کہ ثم اتم الصیام الی اللیل, رات آنے تک یہ اپنے روزے کو پورا کرو. تو اللہ پاک نے جو روزہ مقرر کیا وہ دن کا مقرر کیا ہے, اور رات میں کھانے پینے کی اللہ پاک نے اجازت عطا فرمائی ہے, دیگر امور کی اجازت عطا فرمائی ہے. تو روزہ رات میں نہیں ہوتا, روزہ دن میں ہوتا ہے. تو جیسے ہی غروب آفتاب ہوگا رات شروع ہو گئی اور آپ نے افطار یہ کر لیا. امام جعفر صادق رحمۃ اللہ تعالیٰ علیہ, امام محمد باقر رحمۃ اللہ تعالیٰ علیہ کی باقاعدہ روایات یہ موجود ہیں جس میں انہوں نے ارشاد فرمایا کہ جیسے ہی سورج کا جو جرم ہے یعنی سورج کی جو ٹکیا ہے یہ جیسے ہی ڈوبا افطار کا وقت ہو گیا. اور نبی پاک صلی اللہ علیہ وسلم کی صحیح حدیث ہے, بخاری مسلم کے اندر موجود ہیں, سیدنا ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ, حضرت بلال رضی اللہ تعالیٰ عنہ سے حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ اترو اور میرے لیے ستو گھولو. تو انہوں نے کہا کہ آپ رات تو ہونے دیں, یعنی ابھی وہ اندھیرا اس طرح کا نہیں چھایا تھا, لیکن سورج غروب ہوتے ہی نبی پاک صلی اللہ علیہ وسلم نے افطار کرنے کے لیے ستو گھولنے کا ان کو حکم ارشاد فرمایا. تو اس لیے یہ ایک متفقن علیہ ایک طرح سے مسئلہ ہے ائمہ کا کہ ہمیشہ سورج غروب ہوتے ہی فوری طور پر وہ افطار کرتے ہوئے آئے ہیں.
ماشاء اللہ.
میرا نام احد رضا ہے, میں لاہور سے آیا ہوں اعتکاف پہ. میرے اہل سنت سے میرا یہ سوال ہے, میں اعتکاف پہ بیٹھ کے گھر میں بات کر سکتا ہوں یا نہیں؟
فون پر بات کرنے کی اجازت مانگ رہے ہیں گھر میں مسجد میں بیٹھے بیٹھے؟ اور مسئلہ یہ کہ جیسے کہ ابو بھائی اجازت ہے تو یہ ادھر لگا ہوگا, ادھر لگا ہوگا, ادھر لگا ہوگا, تو یہ مسجد میں آئیں عبادت کے لیے, جب فون یاد نہیں ہوا تو تب کیا کرتے تھے؟ اب روز مطلب گھر میں سارے کارکردگی دینی ہے کہ آج یوں ہوا تھا, یوں ہوا تھا, کھانے میں آج بہت مزہ آیا, کل مزہ نہیں آیا تھا, آج تو بوٹیاں اچھی تھی, کل تو سبزی کھلا دی ہم کو. تو یہ سب کارکردگیاں اگر گھر میں دیتے ظاہر ہے کہ پھر تو فون کرنے کی اجازت اس طرح تو ہے ہی نہیں. بہت ضروری بات ہو, جیسے ضروری بات ہے تو کونے کھدرے میں جا کر بالکل آہستہ سے کہ دوسروں کو اس سے کوئی تکلیف بھی نہ ہو, آپ کی باتیں بھی ان پر ظاہر نہ ہوں, اس طرح کر لیں کبھی ضروری بات ہو تو, ورنہ غیر ضروری بات تو موتقف کو بھی اجازت نہیں ہے. کہ حدیث پاک میں آیا کہ دنیا کی بات مسجد میں نیکیوں کو اس طرح کھا جاتی ہے جس طرح چوپایا گھاس کو کھا جاتا ہے. ایک حدیث پاک میں فرمایا کہ مسجد میں دنیا کی بات نیکیوں کو اس طرح کھا جاتی ہے جس طرح آگ लकड़ी को, लकड़ी आग आग लकड़ी को जला देती है। दुनिया की बातें नेकियों को इस तरह खा जाती हैं। एक हदीस पाक में इस तरह आया कि मस्जिद क़यामत के करीब मस्जिद में दुनिया की बातें होंगी, तुम उनके बाद मत बैठना कि इन लोगों को खुदा से कोई काम नहीं है। तो मस्जिद को चौपाल बना लेना, मंडली जमा लेना और इधर उधर की हाँकते रहना, तो ये इसकी इजाज़त नहीं है। सल्लू अला हबीब सल्लल्लाहु अला।
सवाल करें, मैंने अभी सदका फितर के हवाले से मसाइल सुने, ये भी बता दें कि सदका फितर अदा करने वाले के पास कितना माल होगा तो वो साहिब निसाब होगा?
जितना वो, थोड़ा सा फ़र्क है जक़ा, एक तो ज़क़ात का जो निसाब है उसमें साल भर गुजरना होता है, और इसमें साल भर गुजरने की एक तो सूरत नहीं है, दूसरा ये कि ज़क़ात में जो ज़रूरत से ज़्यादा माल किसी के पास, जो माल नामी नहीं होता, ज़क़ात में माल नामी होना शर्त है। इसमें इन्हें माल नामी माने बढ़ने वाला माल, तिजारत का माल जो वो बढ़ता है, तो माल नामी होना ज़रूरी नहीं है, माल नामी हो या ना हो, अगर वो निसाब के हिसाब तक पहुंच गया और सुबह सादिक हो गई ईद की, तो अब अगर वो कर्ज़े वगैरह में डूबा हुआ नहीं है, हजरत असलिया जिसको बोलते हैं कि कर्जा है या दैन है, कोई कफ़ारा उस पर बाकी है वगैरह, तो फिर ये कि वो इस पर सदका फितर वाजिब होगा। यही ना तारीफ,
ये मालूम करना चाहिए कितना माल होगा तो वह साहिब निसाब होगा।
असल जो निसाब है वो है 52.5 तोला चांदी हो, 7.5 तोला सोना हो, जबकि ये अलग अलग हो, या फिर अगर रकम या दूसरे माल की सूरत देखें तो रकम इतनी इसकी ज़रूरत के अलावा होनी चाहिए जो 52.5 तोला चांदी के बराबर हो जाए, और वो ऊपर नीचे अलग अलग होती रहती है, या बेचने का सामान इसके पास इतना है कि जो 52.5 तोला चांदी के बराबर है। और तीसरी बात जो अमीर ने फरमाई कि माली नामी होना शर्त नहीं है, यानी तिजारत का माल ज़रूरी नहीं है सदका फितर के अंदर। मसलन इसके पास 2 मोबाइल हैं और एक मोबाइल इसके काम का है, दूसरा मोबाइल इसके किसी काम का नहीं है, और वो मोबाइल इंतहाई कीमती और महंगा है जो 52.5 तोला चांदी की रकम के बराबर मिसाल के तौर पर हो जाता है, तो इस पर ज़कात फ़र्ज़ नहीं है। लेकिन अब ये ज़रूरत के अलावा इसके पास चूँकि माल मौजूद है तो इसलिए इसके ऊपर सदका फितर ये लाजिम हो जाएगा। इसी तरह बाज़ुकात और चीज़ें होती हैं जिनकी हाजत नहीं होती, लेकिन वो इतनी होती हैं कि जो 52.5 तोला चांदी की रकम के बराबर हो जाती हैं तो फिर उनकी ऊपर ज़कात लाजिम हो।
ये ज़रूरी नहीं है कि ये उसके ऊपर सदका फितर वाजिब, उस पर ज़कात भी फ़र्ज़ हो।
जी ये सही है,
बाज़ ऐसे होंगे जिन पर ज़कात फ़र्ज़ नहीं होगी मगर सदका फितर वाजिब होगा।
बिल्कुल सही है, सदका फितर क़ुरबानी इनका निसाब अलग है, ज़कात का निसाब अलग है।
गैर ज़रूरी जूते होते हैं, गैर ज़रूरी कपड़े होते हैं, गैर ज़रूरी घड़ियाँ, गैर ज़रूरी चश्मे, गैर ज़रूरी फ्रेमें, फ्रेमें ज़रूरत में है ही नहीं ना, जो फ्रेम लगाते हैं तरह तरह की कीमती फ्रेमें लोग लगाते हैं, गैर ज़रूरी फर्नीचर, ज़रूरी फर्नीचर भी होता है गैर ज़रूरी फर्नीचर, तो इस तरह भी ये आदमी सदका फितर इस पर वाजिब हो जाएगा अगर वो निसाब की कदर ये सब मिल गए। मोबाइल फ़ोन की जो मिसाल दी वो तो जब कुछ भी ना हो, खाली मोबाइल फ़ोन है इजाफी, और उसकी रकम 52.5 तोले चांदी जितनी हो गई है, और अगर मोबाइल फ़ोन इससे कम का है लेकिन और इजाफी चीज़ें भी तो मौजूद हैं ना, उन सब का मिलाकर अगर 52.5 तोला चांदी या इससे ज़्यादा का बन जाता है तब भी सदका फितर वाजिब हो जाएगा। और ये अल्लाह का करम है कि आम तौर पर लोग सदका फितर दे रहे हैं, वरना ये कि जो गरीब भी नज़र आते हैं ना उनमें इजाफी चीज़ें बहुत होती हैं, जूतों के ढेर लगे होते हैं, कपड़ों के ढेर लगे होते हैं, जो वैसे पड़े होते हैं, चादरें, बेडशीट, कई कई जिनकी ज़रूरत नहीं होती, हाँ जिनकी ज़रूरत है तो वो अलग चीज़ है, मगर गैर ज़रूरी बहुत सारी चीज़ें, कलम एक से काम चल रहा है तो पूरा डब्बा पड़ा हुआ है लेकर रखा हुआ है कलम का बॉक्स, तो वो काम नहीं आ रहे, गैर ज़रूरी है। तो बहरहाल जो भी गैर ज़रूरी चीज़ हो ना वो उसमें शामिल हो जाएगी निसाब में, ये फितरे के, ज़कात का मसला और है निसाब का। तो जो भी गरीब बिन वो अपने आप को समझता हो और इस तरह की चीज़ें हो ना, अंदाज़ा करना मुश्किल है, तो एहतियात तो इसी में आए कि फितरा दे दिया जाए। फितरा अल्हम्दुलिल्लाह भारी तादाद में मुसलमान दे रहे हैं, और देना भी चाहिए कि अगर वाजिब नहीं भी हुआ और दे दिया तो भी जो मुहावरा घी गिड़ा तो खिचड़ी में मिलेगा सवाब, नफल सदके का मिल जाएगा सवाब, नफल खैरात करने का सवाब मिल जाएगा, वह नवाजी बदा हो जाएगा।
अल्लाह पाक ने अगर आपको वसत दी है तो आप फितरा भी एक बेहतर से बेहतर दें, हो सके तो 300 के बजाय 1100 वाला फितरा दें। अभी आपके सामने आ रहा है फिगर स्क्रीन पर, 1100 नहीं तो 2600 वाला फितरा दें, 19200 वाला दें, 7200 वाला दें। तो ये अलग अलग फितरों के अलग अलग अमाउंट हैं। अगर आप इस तरह अपने फितरों को देना शुरू कर दें तो अपने साज व सामान, अपने मोबाइल और जैसे मिले सुनने दें, चंद चीज़ें बयान फरमाई, अपनी सूरत हाल, अपने घर बार, अपने रख रखाव और अपने पहनना ओढ़ना सारा देखें तो आपको खुद ही अंदाज़ा हो जाएगा कि मुझे 300 वाला देना चाहिए, 1100 वाला देना चाहिए या कौन सा फितरा देना चाहिए। तो अल्लाह पाक ने दिया है तो दें और अच्छे से अच्छा फितरा दें। अल्लाह की राह में देना है और जो अल्लाह की राह में देगा उसका माल घटता नहीं, अल्लाह पाक अपनी रहमत उसके माल को बढ़ाता है। बस अल्लाह कबूल कर ले, ये उसकी मेहरबानी, उसका करम होगा जो अल्लाह कबूल फरमा ले। तो ज़रूर दीजिएगा और अच्छे से अच्छा दीजिएगा।
क्या एक शख्स का सदका फितर एक ही शख्स को देना ज़रूरी है या दो तीन लोगों को दे सकते हैं?
एक शख्स का फितरा एक मिसकीन को देना बेहतर है, और चंद मसाकीन को दे दिया थोड़ा थोड़ा करके कि सदका फितर बांट दिया जब भी जायज़ है। यूं ही एक मिसकीन को चंद शख्सों का फितरा देना भी जायज़ है अगर ये सब फितरे मिले हुए हों।
मैं एक टांग से माजूर हूँ, मेरी एक टांग नहीं है, तो मैं घर पे नमाज पढ़ता हूँ तो एक ही टांग में खड़ा होकर मैं नमाज पढ़ता हूँ। उसमें अक्सर ऐसा होता है कि मेरी एक टांग थोड़ी सी डगमगा जाती है तो मैं अपनी सिमत से थोड़ा सा दूसरी साइड पे हट जाता हूँ। उसके लिए मुझे बता दीजिएगा कि क्या हल है। और दूसरा, मेरी बच्ची मेरे बराबर में खड़ी होकर नमाज पढ़ती है, 18 साल उसकी उम्र है, आया उसकी नमाज हो जाती है?
बच्ची की नमाज तो हो जाएगी, वो जो मवानत की सूरतें हैं वो दूसरी हैं, वो इमाम के पीछे एक ही नियत के साथ पढ़ने की सूरतें होती हैं, वो बाज़ार यहाँ पे वो नहीं होगा। बाकी अब वो हटते हैं तो किस तरह हटते हैं, कितना काबे से भी हट जाते हैं, बाज़ार ये थोड़ा सा हटते हैं तो अब थोड़ा सा हटने से क्या मुराद है, 45 डिग्री के अंदर अंदर रहते हैं क्या होता है, तो ये डिटेल उन्होंने बयान नहीं की इस हवाले से। तो अगर मामूली सा अगर उज़र की वजह से इनका रुख फिरता है, जो कह रहे हैं कि एक टांग से माजूर हैं, तो इंशाल्लाह इसमें हर्ज नहीं होगा कोई भी।
दो पांव वालों को इससे सबक हासिल करना चाहिए, दो पांव वाले नमाज नहीं पढ़ते, ये बेचारे एक पांव से माजूर हैं, अल्लाह इनको और बरकत दे, हिम्मत दे, तो नमाज पढ़ रहे हैं, नमाज छोड़नी भी नहीं है। अल्लाह कबूल फरमाए आपकी नमाज।
रमजान की ये बरकतें देखो लिए आया, ये देखो दो मरतबा दिन में है दिल पर कैफ गए छाया, देखिए मदनी।